الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله پیارے اسلامی بھائیو اور مدنی چینل کے ناظرین سلسلہ اللہ کے دوست لے کر ایک بار پھر آپ کی خدمت میں حاضر ہوئے ہیں اللہ کریم رب العزت جل وعلا ہم سب کو ایسے اعمال بجا لانے کی توفیق عطا فرمائے کہ میرا آپ سب کا شمار اللہ کے دوستوں میں ہو جائے اللہ کے پیارے بندوں اور نیک ولیوں میں ہو جائے نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی ذات اقدس پر درود پاک پڑھنے کے بے شمار فضائل و برکات ہیں ایک روایت میں ارشاد فرمایا جو شخص جمعۃ المبارک کو نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی ذات اقدس پر 100 مرتبہ درود پاک پڑھتا ہے اللہ تعالیٰ اس آدمی کی 100 حاجتوں کو پورا فرماتا ہے ان میں سے 30 حاجتیں دنیا کی اور 70 حاجتیں آخرت کی پوری فرماتا ہے سبحان اللہ درود پاک پڑھنے کے جہاں اخروی فوائد ہیں وہاں دنیاوی طور پر بھی یہ فوائد حاصل ہوں گے کہ انشاءاللہ درود کی برکت سے اللہ ہماری مشکلات کو اللہ ہماری تکلیفوں کو بیماریوں کو مصیبتوں کو انشاءاللہ العزیز دور فرمائے گا اور ان بیماریوں کو شفاؤں میں تبدیل فرمائے گا اللہ کریم کثرت سے درود پڑھنے کی ہم سب کو توفیق عطا فرمائے صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم قرآن مجید فرقان حمید میں اللہ تعالی نے اپنے پیارے بندوں کے حوالے سے مختلف آیات مبارکہ کے اندر ان کے اوصاف بیان کیے جن میں سورہ فرقان کے اندر باقاعدہ واضح طور پر اللہ رب العالمین نے اپنے بندوں کو جنہیں عباد الرحمن کہہ کے رب نے ارشاد فرمایا ہے کہ رحمان کے وہ بندے ہیں ان کے اوصاف بیان کیے ہیں پہلی آیت مبارکہ جس میں ارشاد فرمایا اور رحمان کے وہ بندے جو زمین پر آہستہ چلتے ہیں اور جب جاہل ان سے بات کرتے ہیں تو کہتے ہیں بس سلام اس آیت مبارکہ کے اندر جو کچھ بیان ہوا اس کی تفسیر تشریح ہم سابقہ سلسلے کے اندر سابقہ پروگرام میں پوری بیان کر چکے ہیں اب اس سے اگلی آیت مبارکہ میں جو اللہ رب العالمین نے دوسرا وصف اپنے پیارے بندوں کا ارشاد فرمایا ہے چنانچہ فرمان باری تعالیٰ ہے وَالَّذِينَ يَبِيتُونَ لِرَبِّهِمْ سُجَّدًا وَقِيَامًا اور وہ جو اپنے رب کے لیے سجدے اور قیام کی حالت میں رات گزارتے ہیں اللہ کے نیک بندوں کا ایک وصف کہ رات کے وقت عبادت کرنا رب کے آگے جھکنا رات کی عبادت اس کے کئی فوائد ہیں ایک تو یہ ہے کہ آدمی رات میں تنہا ہوتا ہے اور عام طور پر یکسوئی ملتی ہے اور رات کی تنہائی میں دن کے دیگر کام کاج یا دیگر مصروفیات اس طرف ذہن آدمی کا مبذول ہوتا ہے بار بار توجہ اس طرف جاتی ہے لیکن رات کے وقت چونکہ ایسے کام بھی نہیں ہوتے اور آدمی اس میں کچھ وقت نکالنا چاہے اور نکالنا بھی چاہیے کیونکہ رات کی نماز پڑھنا رات کو چاہے وہ صلاۃ اللیل کے نام سے ہو یا رات کو اٹھ کر ویسے ہی نوافل پڑھنا یا ذہن نصیب تہجد کی نماز کو ادا کرنا بہت فضیلت اور ثواب کا کام ہے اللہ رب العالمین نے اپنے پیارے بندوں کا جو وصف بیان کیا ہے کہ ان کی راتیں گزرتی ہیں وَالَّذِينَ يَبِيتُونَ لِرَبِّهِمْ سُجَّدًا وَقِيَامًا سجدے اور قیام کرتے ہوئے یہ ان کی پوری پوری راتیں بسر ہوتی ہیں چنانچہ اللہ رب العالمین ان کے بارے میں ارشاد فرماتا ہے تتجافى جنوبهم عن المضاجع يدعون ربهم خوفا وطمعا ومما رزقناهم ينفقون. اور ان کی کروٹیں ان کی خواب گاہوں سے جدا رہتی ہیں اور وہ ڈرتے اور امید کرتے اپنے رب کو پکارتے ہیں اور ہمارے دیے ہوئے میں سے خیرات کرتے ہیں. یہ خوبصورت اوصاف اللہ نے اپنے پیارے بندوں کے بیان کیے ہیں. ان کے جسم ان کی کروٹیں فرمایا کہ اپنے بستروں سے وہ جدا رہتی ہیں اور وہ رب سے ڈر بھی ہے اور امید بھی ہے. دونوں چیزیں, خوف بھی ہے اور ساتھ امید بھی ہے. اور ایک مومن کا انداز یہی ہونا چاہیے کہ رب سے ڈرتا بھی رہے اور رب کی رحمت پر امید بھی رکھے. ایسا نہ ہو کہ بالکل ایسی امید کہ جس کے اندر خوف شامل نہ ہو, یا ایسا خوف جس کے اندر امید شامل نہ ہو. یہ دونوں ٹھیک نہیں, بلکہ وہ خوف اور امید کی اس درمیانی کیفیت میں رہے. بہت سے آج لوگ ایسے بھی نظر آتے ہیں کہ جو امید کی تو بڑی باتیں کرتے ہیں لیکن خوف والی بات ان میں نظر نہیں آ رہی ہوتی. اسی وجہ سے وہ کئی نافرمانیوں کی طرف چلے جاتے ہیں اور وہ اللہ اور اس کے رسول صلی اللہ علیہ وآلہ وسلم کی نافرمانی والے کام کرتے رہتے ہیں. کیوں؟ کیوں وہ اپنے آپ کو کہتے ہیں کہ امید ہے ہمیں اور رب کی رحمت پر امید ہی رکھنی چاہیے. بالکل رکھنی چاہیے. لا تقنطوا من رحمت اللہ, اللہ کی رحمت سے نا امید نہ ہو. امید لگانی چاہیے, رکھنی چاہیے امید. لیکن یہ کیسی امید ہے کہ جو انسان کو بے خوف بنائے ہوئے, یہ کیسی امید ہے کہ جو انسان کو نافرمانیوں کے اوپر معاذ اللہ اتار رہی ہو. تو بالکل ایسی امید یہ محمود نہیں ہے, مذموم ہے, یہ اچھی نہیں ہے, یہ بری ہے. اور وہ امید جس کے ساتھ خوف بھی لاحق ہے, اللہ کا ڈر بھی ہے اور رحمت پر امید بھی ہے. تو یہ دونوں چیزیں جب انسان کے اندر شامل ہوتی ہیں تو وہ اللہ کا پیارا بندہ بنتا ہے, اللہ کا دوست, اللہ کا محبوب بندہ بنتا ہے. اور یہی صحابہ اکرام علیہ مردوان اور اولیاء صالحین سے منقول کہ اسی طرح کی وہ کیفیات میں رہتے, رب سے ڈرتے بھی رہتے اور امیدیں بھی لگائے ہوئے ہیں اور اطاعت گزاری والے کام کے اندر اپنے شب و روز گزار دیتے. اللہ رب العالمین ان کے وصف کو بیان کرتا ہوا ارشاد فرماتا ہے, ان المتقین فی جنات وعیون آخذین ما آتاہم ربهم انہم کانوا قبل ذالک محسنین کانوا قلیلا من اللیل ما یہجعون وبالاسحار ہم یستغفرون. سبحان اللہ. آیت مبارکہ میں وصف بیان کیے, بے شک متقین پرہیزگار لوگ باغوں اور چشموں میں ہوں گے اپنے رب کی عطائیں لیتے ہوئے, بے شک وہ اس سے پہلے نیکیاں کرنے والے تھے اور رات میں کم سویا کرتے تھے, رات کے آخری پہروں میں بخشش مانگتے تھے. سحر کے وقت رب سے معافی مانگنا, سحر کے وقت رب سے استغفار کرنا, یہ اللہ کے پیارے بندوں, اللہ کے دوستوں کا انداز اور طریقہ رہا ہے کہ صبح کے وقت اٹھتے, نماز بھی ادا کرتے اور پھر ساتھ ساتھ رب تبارک و تعالی کی بارگاہ میں استغفار کرتے. تو ایک عام آدمی اور ایک ہم جیسے گناہگاروں کا تو زیادہ حق بنتا ہے کہ اللہ رب العالمین کی بارگاہ میں زیادہ استغفار کریں, رب سے زیادہ معافی مانگیں. کیونکہ جب آدمی اللہ سے معافی مانگتا ہے, رب تعالیٰ کو ایسے بندے بہت پسند آتے ہیں. اللہ, ان اللہ یحب التوابین ویحب المتطہرین, اللہ خود ارشاد فرماتا ہے اللہ بہت توبہ کرنے والوں کو پسند کرتا ہے. اللہ انہیں اپنا دوست بناتا ہے, انہیں پسند فرماتا ہے جو اللہ کی بارگاہ میں رجوع لاتے ہیں, بار بار توبہ کرتے ہیں, استغفار کرتے ہیں, رب سے معافی مانگتے رہتے ہیں, مغفرت طلب کرتے رہتے ہیں, اللہ ایسوں کو پسند کرتا ہے. تو ہمیں یہ انداز اختیار کرنے چاہیے. رات کے وقت بطور خاص عبادات کو بجا لانے کے حوالے سے جو فوائد علماء کرام نے لکھے ہیں, چند باتیں تفسیر سیرت الجنان سے میں عرض کرتا ہوں. ارشاد فرمایا گیا کہ نفلی عبادات میں دن کے مقابلے میں रात को फौकियत देना, रात को चुन लेना यह ज्यादा फायदेमंद है। क्यों? उसकी वजह यह है कि जब आदमी कुछ देर आराम करने के बाद उठकर इबादत करता है तो दिन के मुकाबले में जबान और दिल ये ज्यादा मुआफकत इख्तियार कर जाता है उस इबादत में। वजह यह है कि दिन में आदमी कई तरह के काम काज के अंदर, दिन में कई तरह के मामलात के अंदर टेंशन के अंदर रहता है। ज़हन सी बल्कि फर्ज तो लाजमी ही लाजमी पढ़ने हैं, और कई ऐसे भी होते होंगे कि जो अपने कामकाज के अंदर इतने बिजी के वो अल्लाह के फराइज को भी तर्क कर देते होंगे। नाउज़ बिल्लाह मिन ज़ालिक। याद रखिए कि जो नमाज यानी फर्ज नमाज को तर्क करने वाला है, फर्ज नमाज को एक नमाज भी अगर जानबूझकर वो छोड़ देता है, अल्लाह उससे बहुत सख्त नाराज होता है, उसका नाम जहन्नम के दरवाजों पर लिखा जाता है। और बेनमाजी के लिए क़यामत के दिन ना नूर होगा, ना उसके लिए कोई बुरहान, ना उसके लिए कोई ऐसी चीज के जो उसे बचा सके। अल्लाहु अकबर। रिवायतों में बयान किया गया है उसे फिरौन, हामान, कारून ऐसे लोगों के साथ क़यामत के दिन खड़ा किया जाएगा, ऐसे लोगों के साथ उसे खड़ा किया जाएगा। और जो खुशनसीब नमाज को पाबंदी के साथ उसके वक्त में अदा करता है, क्योंकि नमाज मोमिनों पर वक्त बांधा ही फर्ज है, इन सलात कानत अलल मोमिनीन किताबं मौकूता, बेशक नमाज मुसलमानों पर मोमिनों पर वक्त बांधा फर्ज है। तो जब आदमी उसी उनके औकात मुकर्रा के अंदर उन्हें अदा करता है तो गोया कि उसने अपने फरीजे को अदा किया है। इस्लाम कारोबार से मना नहीं करता, इस्लाम कमाई से मना नहीं करता, इस्लाम माल कमाने से मना नहीं करता। आदमी जितना चाहे कमाए, कमाना चाहता है कमाए, शर्त यही है हलाल जरिया इख्तियार किया हुआ हो और अल्लाह के हुकूक भी साथ साथ पूरे करता रहे, और उस माल की वजह से जो उस पर दीनी तकाजे लाजिम आते हैं, माल की जकात की अदायगी करना और जिन जिन का खर्च उसके जिम्मे लाजिम आता है उनके खर्चों को अदा करना, बुखल ना करना, रब की राह में देते रहना, ये अमल ऐसा अजीम अमल उसका बन जाएगा कि तिजारत करना भी उसे सवाब के अंदर दाखिल हो जाएगा। उसका माल कमाना भी अगर अच्छी गर्ज अच्छी नियतों के साथ कमाता है यह भी इबादत के अंदर शुमार हो जाएगा कि यह किसी के आगे हाथ नहीं फैलाए। आदमी इसलिए कुछ अपने पास पैसे जमा करे कि मैं किसी के आगे हाथ नहीं फैलाऊंगा, मैं मांगूंगा नहीं, मैं किसी पर बोझ नहीं बनूंगा, जो मुझसे हो सका मैं लोगों के लिए नफे के काम करूंगा लेकिन मैं खुद किसी के आगे हाथ नहीं फैलाऊंगा, क्योंकि अल्लाह को जो हाथ पसंद है वो ऊपर वाला हाथ पसंद है, नीचे वाले की पजीराई नहीं है जो लोगों के सामने फैलाए जाते हैं, लोगों से मांगने के लिए आगे बढ़ाए जाते हैं, ये हाथ पसंदीदा नहीं है। पसंदीदा देने वाला हाथ हो कि वो अल्लाह की राह में देता है, वो फुकरा को भी देता है, वो यतीमों को भी देता है, वो ऐसे नादार और मोहताज लोग उनकी भी वो मदद करता है। इंसान जितना भी कमाता जाए जब तक वो शरीयत की हदों को तोड़ता नहीं है उसको शरीयत मना नहीं करती है, बस शरीयत की पासदारी करता रहे। लेकिन अगर माल कमाने में इतना मशगूल हो जाए कि फराइज को ही तर्क करे तो ये दुरुस्त अमल नहीं है, गुनाहगार होगा बिल्कुल। एक नमाज भी जानबूझकर कसदन तर्क करने की शरण बिल्कुल इजाजत नहीं है। हम जिस इबादत की बात कर रहे हैं वो रात की तन्हाइयों में अल्लाह के आगे गिड़गिड़ाना, रब के हुजूर सजदे करना, नवाफिल के जरिए रब का कुर्ब चाहना, क्योंकि जब आदमी फराइज पूरे करता है और फराइज से बढ़कर कोई अमल ऐसा नहीं है जिसके जरिए इंसान रब का कुर्ब हासिल कर सके, सबसे मुकद्दम फराइज, फिर वो नवाफिल के जरिए कुर्ब हासिल करता रहता है, यहां तक कि हदीस कुदसी में है अल्लाह इरशाद फरमाता है कि बंदा इस मकाम पर पहुंच जाता है कि रब उसे खुद फरमाता है मैं फलां से मोहब्बत करता हूं, ये फलां मेरा दोस्त है, ये फलां मेरा वली है, फलां मेरा महबूब है। सुभान अल्लाह। जिससे अल्लाह मोहब्बत फरमाए वो अल्लाह का प्यारा बंदा, वो अल्लाह का महबूब बंदा, वो अल्लाह का दोस्त बन जाता है। और वो कैसे, जब नवाफिल के जरिए मुसलसल कसरत बजा लाते हुए वो आदमी अल्लाह का कुर्ब हासिल करता है। तो रात की इबादतें, रात के वक्त उठकर सजदे करना, ये इस वजह से भी है कि इसका फायदा ये बयान किया गया कि इसमें इखलास ज्यादा है, रियाकारी का अंशर नहीं है। तन्हाई की इबादत नफली तौर पर यह ज्यादा अफजल है। फराइज के लिए तो हमें यही तलकीन है कि हम मस्जिद के अंदर जाकर पढ़ें, बा जमात नमाज को हम अदा करें, बगैर किसी शरी उजर के जमात को तर्क ना किया जाए। लेकिन नवाफली तौर पर यह भी तो फरमाया गया अपने घरों को कब्रस्तान ना बना लो, यानी ऐसा ना करो कि वहां कोई नमाज ही ना पढ़े। नहीं, घर में भी नमाज का एहतमाम, रात के वक्त वो नमाजें पढ़ रहे हैं, सुबह के वक्त इशरा को चाश के नवाफिल अदा किए जा रहे हों, अवाबीन पढ़ रहे हों, और ज़हन नसीब तहियतुल वुज़ू की नमाज को पढ़ रहे हो, तो ये नमाजें पढ़ सकते हैं और पढ़नी भी चाहिए, ताकि हमारी ये तन्हाइयां और घर के मामलात भी वो नमाज के अंदर जब मामूल में आएंगे तो इंशाल्लाह इसका एक शौक मिलेगा। क्योंकि जब आदमी तन्हा बैठ कर अल्लाह को याद करता है, हदीस में फरमाया कि उसकी आंख में से आंसू निकल आए, और रब को याद करते करते वो आंख में से पानी आ गया, आंसू आ गया। अल्लाह रब्बुल आलमीन इस आदमी को क्यामत के दिन अपने अर्श का साया अता फरमाएगा, इस खुशनसीब को, क्योंकि इसको कोई देखने वाला नहीं है, इसका अब रोना महज अल्लाह की रजा के लिए है। और हदीस में इरशाद फरमाया गया कि जब बंदा मजमे में आकर नमाज पढ़े तो बहुत खूबसूरत पढ़े, और फिर तन्हाई में जाए और तन्हाई में जाकर वो नमाज पढ़े तो खूबसूरत अंदाज से नमाज पढ़े, तो अल्लाह फरमाता है ये मेरा सच्चा बंदा है, ये मेरा सच्चा बंदा है। कि ना मजमे में लोगों की नजरों की वजह से इसकी नमाज में खूबी आई, और ना तन्हाई में जाकर लोगों से ओझल होकर इसकी नमाज की उस खूबी के अंदर कोई कमी नहीं आई। अल्लाह को ऐसा बंदा ये बहुत प्यारा लगता है। बल्कि सूफिया इकराम ने अल्लाह के बंदों के बारे में, अहलुल्लाह के बारे में जो औसाफ बयान किए हैं, उनमें छह निकात बतौर खास जिक्र किए जाते हैं, आइए हम उसको सुनते हैं। सूफिया इकराम फरमाते हैं कि अहलुल्लाह के अंदर छह सिफात होना ये जरूरी है, यानी ऐसी छह आदतें, खूबसूरत आदतें अगर वो किसी आदमी के अंदर पाई जाएं तो गोया कि उसका शुमार अहलुल्लाह में हो जाता है, वो अल्लाह वाला बन जाता है और अल्लाह का दोस्त बन जाता है। उन्हें पहली चीज बयान फरमाई कि थोड़ी नेमत पर शुक्र ज्यादा करता हूं। अल्लाह अकबर, नेमत कलील है लेकिन उसका शुक्राना वो बहुत ज्यादा, रब ताला को ये बहुत पसंद अमल आता है। इसलिए तो इरशाद फरमाया है लइन शकरतुम लअज़ीदन्नकुम, अगर शुक्र करोगे तो अल्लाह फरमाता है मैं जरूर ज्यादा करूंगा, वो नेमतें बढ़ा देगा। खजाने उसी के पास हैं, खजानों का मालिक व मुख्तार वही रब अज़्ज़ा वजल है, चाहे जिसे बेहिसाब रिज़्क़ अता फरमा दे, और वहां से रिज़्क़ अता फरमाए जहां से किसी का गुमान भी ना जाए। रब ताला कादिर मुतलक अता फरमाता है। कायनात के अंदर, दुनिया के अंदर ऐसे कई करिश्मे आपको नजर आते होंगे, कई ऐसे मामलात नजर आते होंगे कि जहां बज़ाहिर इंसान बेबस सा नजर आता है कि कुछ नहीं कर पाऊंगा, लेकिन रब ताला ऐसा कादिर मुतलक है, ऐसी गैबी मदद फरमाता है, ऐसा करम फरमाता है। वो ये एक नहीं, दो नहीं, सैकड़ों नहीं, हजारों के साथ ऐसे वाकियात होते हैं। तो ये अल्लाह रब्बुल आलमीन की शान है, जब आदमी शुक्रगुजार बन जाता है तो रब अपनी नेमतों में इजाफा फरमाता है, और अगर ना शुक्री करता है कोई इंसान तो रब को बहुत नापसंद आता है, पसंद नहीं है। इसलिए अल्लाह तबारक व ताला ने इरशाद फरमाया है फज़कुरूनी अज़कुरकुम वश्कुरूली वला तकफुरून, तुम मेरा जिक्र करो, मैं तुम्हारा चर्चा करूंगा, और तुम मेरे शुक्र गुजार बनो, ना शुक्री करने वाले ना बनो। कुफरान नेमत नहीं होना चाहिए, ना शुक्री का पहलू बिल्कुल भी ना। और सूफिया ने जो अल्लाह वालों का पहलू बयान किया है ना, वस्फ बयान किया है, वो सिर्फ ये नहीं है कि नेमतें बढ़ती जा रही हैं और उस पर उनके बराबर शुक्र अदा करना, नहीं, कहते हैं नेमत छोटी सी मिली लेकिन शुक्र बहुत बयान कर दिया उन्होंने, शुक्र ज्यादा कर दिया। अच्छा, दूसरी बात फरमाया, बड़ी मुसीबत पर सब्र बहुत ज्यादा, मुसीबत छोटी नहीं, यानी जब उनको मुसीबत कोई पहुंचे तो मुसीबत बजाहिर बहुत बड़ी मुसीबत है, लेकिन अहलुल्लाह का तरीका यह है, अल्लाह के प्यारों का अंदाज यह है कि मुसीबत बजाहिर कितनी बड़ी हो लेकिन उस पर सब्र जो है वो दामन हाथ से नहीं छूटता। हुजूर अलैहिस्सलाम इरशाद फरमाते हैं, चार चीजें जिसे मिल गई दुनिया जहां की भलाइयां उसे मिल गई, उसमें यही बात इरशाद फरमाई, लिसान उन जाकिर, जिक्र करने वाली जबान मिल जाए, वह कल्ब उन शाकिर, शुक्र गुजार उसको दिल मिल जाए, वह बदन उन साबिर, और मुसीबतों पर सब्र करने वाला बदन उसे मिल जाए, और नेक बीवी जिसे मिल जाए। ये चार ऐसी नेमतें दुनिया जहां की भलाइयां गोया कि उसे मिल गई। तो जिसे बदन में अगर तकलीफ पहुंचती है तो साथ साथ अगर सब्र की भी नेमत मिली हुई है तो अल्लाह का और शुक्र अदा करना चाहिए। अल्लाह के अंबिया कराम अलैहिमुस्सलाम वो भी जब किसी आजमाइश में आते तो किस तरह के सब्र की उन्होंने मिसालें कायम कर दी हैं। हजरत अय्यूब अलैहिस्सलाम के तज़किरे आज हम सुनते हैं, पढ़ते हैं, बयान करते हैं। कोई एक माह दो माह का सिलसिला नहीं था, कोई साल दो साल का सिलसिला नहीं था, बल्कि रिवायतों में 12 साल और तफसीर की बाद किताबों में 18 साल बयान किए गए। 18 साल मुसलसल मुसीबत और कर्ब की हालत में रहना, तकलीफ में रहना, और फिर जाकर कोई नाशुक्री के कलिमात नहीं है। बच्चे इंतकाल कर गए, जानवर जितने थे सारे मर गए, और खुद बदन मुसीबत में है, परेशानी में है, मर्ज में है, लेकिन रब की बारगाह में कोई नाशुक्री वाले कलिमात नहीं है। रब का शुक्र गुजार ही करते रहे, शुक्र गुजारी ही करते रहे। ये हमें अंबिया कराम अलैहिस्सलाम से भी दर्स मिलता है, उन्होंने हमें सिखाया है। हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम कितने बड़े साबिर थे और शाकिर थे। आप सल्लल्लाहु तआला अलैहि व आलि वसल्लम की मक्की जिंदगी या मदनी जिंदगी, अगर इनको सबको देख लिया जाए तो हमारे लिए बहुत कुछ सीखने का है, समझने का है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने कितने मुश्किल औकात से कितने मामलात में तबलीगे दीन फरमा कर, और कई मुसीबतें परेशानियां बजाहिर वो सामने आईं, और आप सल्लल्लाहु अलैहि वसल्लम ने कैसे उस पर इस्तिकामत, और साथ सहाबाए कराम अली मिर्दवान को उन पर कैसे इस्तिकामत की तालीम इरशाद फरमाई है। ये आज हमारे लिए ये मशाले राह है, हमें इस रास्ते पर चलना चाहिए। छोटी सी मुसीबत आए हम उस पर वावेला बहुत ज्यादा कर देते हैं, और नेमत बड़ी से बड़ी मिल जाए हम उस पर शुक्रिया वो भी ना होने के बराबर हम शुक्र अदा करते हैं। तो अहलुल्लाह का तरीका, नेमत छोटी शुक्र ज्यादा, और मुसीबत बड़ी तो सब्र ज्यादा, उस पर वावेला नहीं है, उस पर सब्र ज्यादा। तीसरी बात इरशाद फरमाई, सूफिया कहते हैं कि बखील पर भी सखावत करें, यानी कोई ऐसा आदमी उसे मिलता है कि जो इसके साथ बुखल का मामला करता है, लेकिन ये उसके साथ बुखल नहीं, ये उस पर भी सखावत करता है, बखील पर भी सखावत करता है। और चौथी बात इरशाद फरमाई, जहालत का जवाब बर्दाश्त और सब्र से देता हो। हर एक को आज सुनाई देते हैं ईंट का जवाब पत्थर से, एक बात करें तो 10 जवाब सामने से आए। कोई किसी को माज अल्लाह बुरा भला कह दे, गाली दे दे, इस्लाम में इजाजत नहीं है। मैं एक ऐसी अर्ज करने समझाने के लिए अर्ज कर रहा हूं कि कोई कह दे तो अब इसका जवाब सामने से क्या है, 10-10 गालियों के साथ जवाब दे के फिर यह कहा जाता है हम सब्र कर रहे हैं, हम सब्र कर रहे हैं। نبی پاک علیہ السلام کی ایک حدیث سے ارشاد فرمایا، اپنے ماں باپ کو گالیاں نہ دو۔ صحابہ کہتے ہیں، یا رسول اللہ صلی اللہ علیہ وسلم، کیا کوئی اپنے ماں باپ کو گالیاں دیتا ہے؟ تو آپ صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ تم جب کسی دوسرے کے ماں باپ کو گالیاں دیتے ہو تو وہ جواباً تمہارے ماں باپ کو گالیاں دیتا ہے۔ تو یہ ایسے ہی ہے جیسے تم اپنے ماں باپ کو گالیاں دے رہے ہو۔ تو اپنے ماں باپ کو برا بھلا کسی اور سے کہلوانے سے بچاؤ۔ کیسے؟ کہ خود اپنی زبان کو تم روک لو، تم انہیں برا بھلا نہ کہو، نہ وہ تمہارے ماں باپ کو کچھ کہیں۔ تو یہ خوبصورت دین کی تعلیم ہے۔ اور اگر کوئی ایسا آ جاتا ہے سامنے تو ہمیں کیا ہے، صبر سے، برداشت سے اور غصے کو پی جانے کے ساتھ اس کو ڈیل کرنا چاہیے۔ یہی اہل اللہ کا طریقہ ہے، اللہ کے پیارے دوستوں کا یہ انداز ہے کہ وہ درگزر سے کام لیتے ہیں، جوابی اور انتقامی کاروائی نہیں کرتے۔ نمبر 5، یہ بات ارشاد فرمائی گئی کہ لوگوں کی وجہ سے عمل زیادہ نہ کریں، لوگوں کی وجہ سے عمل زیادہ نہ کریں۔ یعنی آج اگر اسے کوئی دیکھنے والا ہے تو اگر اس نے 2 رکعت نوافل پڑھنے تو وہ 2 ہی پڑھ رہا ہے۔ اب یہ انداز سے نہیں کہ آج مجھے 10 آدمی دیکھنے والے، 2 کی جگہ اور 4 پڑھنا شروع کر دے، 6 پڑھنا شروع کر دے۔ نہیں، وہ لوگوں کی وجہ سے اپنے عمل کو بڑھاتا نہیں ہے۔ اور ساتھ یہ کہا کہ لوگوں کی طرف سے جب اچھے تاثرات نہ ملیں، اچھا کلام نہ ملے، تو وہ اپنے عمل کو ترک نہ کرتا ہو۔ اللہ اکبر، کتنا خوبصورت وصف ہے۔ یعنی انسان کی فطرت میں جب کوئی عمل کرتا ہے تو پہلی بات تو یہ ہے کہ شیطان اسے عمل کرنے نہیں دیتا، لیکن جب وہ عمل کر لیتا ہے تو اب شیطان اس عمل کو باقی رہنے نہیں دے گا، یعنی اس کو کہے گا کہ کسی نہ کسی طرح لوگوں کو بتائے، لوگوں کو پتا چلے، لوگ اس کے عمل کے بارے میں سنیں۔ تو شیطان اس آدمی کو ریاکاری کے گناہ کے اندر ڈال دیتا ہے، عمل کا ثواب بھی گیا اور ساتھ ساتھ ریاکاری کا گناہ بھی معاذ اللہ نام اعمال کے اندر آ گیا۔ تو اہل اللہ کا طریقہ یہ ہے، نہ لوگوں کی وجہ سے عمل کو بڑھاتے ہیں، نہ لوگوں کی باتوں کی وجہ سے اپنے عمل کو چھوڑتے ہیں۔ ہاں یہ بھی کہ اگر کوئی کسی نے طرح کی کوئی بات کہہ دی تو یہ دل توڑ کر نہیں کہ بھائی وہ فلاں نے مجھے ایسا کہہ دیا، فلاں نے ایسا کہہ دیا، تو یہ اپنی نمازوں کے اور نیکیوں والے کام روک دے۔ نہ نہ، نیکیوں والے کام نہ روکے، یہ اپنے عمل کو جاری رکھے، یہ اپنے عمل کو جاری رکھے۔ مدرسہ کے ناظرین، یہاں میں ایک بات ضرور عرض کروں گا، اگر ہمیں کسی کے بارے میں پتہ چلتا ہے بالفرض کہ وہ فلاں نیکی کرتے ہیں، وہ فلاں چھپ کر کرتے ہیں، وہ رات کے وقت عبادت کرتے ہیں، وہ قرآن پڑھتے ہیں، تہجد پڑھتے ہیں، صدقہ دیتے ہیں، فلاں نیک عمل کرتے ہیں، تو میں اور آپ کسی کے بارے میں یہ فیصلہ نہیں کریں گے کہ وہ ریاکاری کرتے ہیں یا وہ دکھلاوے کے لیے ایسا عمل کریں۔ نہ، ہم اللہ کی پکڑ میں آ جائیں گے، ہم گرفت میں آ جائیں گے رب تعالیٰ۔ اللہ ہم سے ناراض ہوگا اگر ہم نے ایسی کسی کے بارے میں کہا، اور دل میں گمان بھی پیدا نہ کریں۔ نہ نہ، حدیثوں میں ارشاد فرمایا، شککت قلبہ، کہ جب آدمی کسی کے دل کے اوپر بات کرتا ہے تو فرمایا، کیا تم نے اس کے سینے کو چیر کر دیکھ لیا ہے؟ ہم نے ہرگز کسی کے دل کو نہیں دیکھا کہ اس کے دل کے اندر کیا ہے۔ وہ ہو سکتا ہے کتنی حسن نیت کے ساتھ عمل کر رہا ہو اور رب کو کتنا پسند آتا ہو، اور ہم اس کے بارے میں برا گمان کر کے اور اللہ کی بارگاہ میں کیوں اپنے لیے ناراضگی لیں۔ اس لیے کسی کا عمل دیکھیں، اس کے لیے دعا کریں، خوشی کا اظہار کریں، استقامت کی دعا کریں، اور مانگے رب سے، یا اللہ اس کو توفیق دی، مجھے بھی یہ عمل کرنے کی توفیق عطا فرما۔ تو اس طرح کی عادتیں اپنے اندر ڈالنی چاہیے۔ اللہ والوں کے اوصاف کچھ ہم نے سماعت کیے ہیں، کوشش کرنی چاہیے کچھ نہ کچھ انداز طریقے اپنے اندر یہ پیدا ہوں، بالخصوص رات کو تنہائی کی عبادت۔ حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہما آپ فرماتے ہیں کہ جس کسی نے عشاء کی نماز کے بعد 2 رکعت یا اس سے زیادہ نفل پڑھے تو وہ شب بیداری کرنے والوں میں داخل ہے۔ یعنی ایسا ہے کہ اس نے رات کو عبادت کی، بلکہ حدیث پاک میں تو یہاں تک ارشاد فرمایا گیا کہ جس نے عشاء کی نماز باجماعت ادا کی اس نے آدھی رات کے قیام کا ثواب پایا، اور جس نے نماز فجر بھی باجماعت ادا کی وہ ساری رات عبادت کرنے والے کی مثل ہے۔ سبحان اللہ۔ اللہ کریم رب العزت جل وعلا ہم سب کو ये इबादत बजा लाने की तौफीक अता फरमाए, बिलखसूस फराइज पर इस्तिकामत हो और साथ साथ नफली तौर पर ऐसे काम हम करते रहें कि हमारा भी शुमार रब के प्यारे बंदों और रब के दोस्तों में हो जाए। अल्लाह करीम अमल की तौफीक अता फरमाए। आमीन बिजाह नबी नबी सल्लल्लाहु अलैहि वसल्लम।
अल्लाह अल्लाह किए जाने से अल्लाह न मिले, अल्लाह वाले जो अल्लाह से मिला।